بسم اللہ الرحمن الرحیم وصلی اللہ علی النبی الکریم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. آج مجھے جو کچھ کہنا ہے تو اس کو میں ایک اخباری آئٹم سے شروع کرنا چاہتا ہوں. یہ میرے ہاتھ میں ہندوستان ٹائمز, دہلی کا جو انگریزی اخبار ہے ہندوستان ٹائمز, اس کا ایک ایشو ہے. یہ ہے مئی 14. اس میں پیج 12 پر ایک انٹرویو چھپا ہے. یہ انٹرویو جو ہے مسٹر کا ہے. وہ بنگال میں پیدا ہوئے. انہوں نے سائنس کی ایجوکیشن لی. اس کے بعد وہ یو ایس اے چلے گئے. وہاں انہوں نے لیزر ٹیکنالوجی میں ریسرچ کی اور پھر اس میں انہوں نے اپنا بزنس کیا اور بہت کافی پیسہ کمایا. یہ بتایا گیا ہے اس پیپر میں. اس کے بعد انہوں نے ہر قسم کے جو لگژریس آئٹم تھے وہ اپنے لیے اکٹھا کیے. مثلاً امریکہ کے 4 بڑے شہروں میں بڑے بڑے گھر بنائے انہوں نے. شیمپین اور شاندار پارٹیاں اور سیلیبریٹیز. آج کل جو ٹاپ کلاس کے لوگوں کے جو چیزیں ہوتی ہیں اس میں انہوں نے پڑھ کر کے حصہ لیا. امریکہ کی ایک بہت سی گلیمرس لڑکی بھی انہیں مل گئی گرل فرینڈ کے طور پر. غرضے کے جو بھی آج اس انڈسٹریل ایج میں پلیجر کے سامان ہیں اس کو انہوں نے اکٹھا کیا کیونکہ وہ اس کے پرائز دے سکتے تھے. لیکن اس انٹرویو میں وہ کہہ رہے ہیں کہ مجھے ان چیزوں سے خوشی نہیں ملی, آخری حد تک جا کر بھی خوشی نہیں ملی. یہاں تک کہ اب انہوں نے یہ مشن بنا لیا ہے اپنا, جیسا کہ اس انٹرویو میں وہ کہہ رہے ہیں کہ انڈیا کے لوگوں کو یہ میسج دے کہ آپ لوگ بہت تیز بھاگ رہے ہیں ویسٹرن مٹیریل کلچر کی طرف, لیکن اپنے ایکسپیرئنس کو لے کر میں آپ سے بتاتا ہوں کہ آپ کو ہیپینس ملنے والی نہیں. کچھ بھی پیسہ کما لیجیے, کچھ بھی لگژری آئٹم اکٹھا کر لیجیے, لیکن جس چیز کو کہتے ہیں ہیپینس وہ آپ کو ملنے والی نہیں ہے. تو انٹرویور نے اسے پوچھا کہ کیا آپ کا مطلب یہ ہے کہ لوگ ورلڈلی پلیجر کو لینا چھوڑ دیں؟ تو انہوں نے کہا کہ نہیں, ناٹ ایٹ آل. کیونکہ میری مدر نے کہا تھا کہ دنیا میں جو پلیجر ہے وہ اس کو انجوائے کرو. اب دیکھیں کیسی عجیب بات ہے, کتنا کنٹراڈکشن ہے. ایک طرف وہ کہتے ہیں کہ میرے ایکسپیرئنس نے مجھے بتایا کہ دنیا کی چیزوں میں ہیپینس نہیں ہے, لیکن پھر माँ को रेफरेंस देकर दोबारा उसी की तरफ चले गए। ये क्या है? इस पर मैं सोचता रहा कि बात क्या है। तुम्हें समझ में आया कि उनके एक्सपीरियंस ने उनको जहां तक पहुंचाया उससे फ्रस्ट्रेशन था, वो डिस्कवरी नहीं थी। एक सूरत यह थी कि उनका एक्सपीरियंस उनको एक डिस्कवरी तक पहुंचा रहा, ऐसा नहीं हुआ, वो सिर्फ फ्रस्ट्रेशन और कंफ्यूजन तक पहुंचते थे। इस इंटरव्यू के लास्ट में बताया गया है कि उनकी किताब छपी है एनडीए में पेंगुइन से और 150 रुपया उसका दाम है। मैं पढ़े बगैर ये यकीन है कि इस बुक में सिवाय कंक्लूजन के और कुछ नहीं होगा, सिवाय कंक्लूजन के और कुछ नहीं होगा। क्यों? यानी कब ऐसा होता है कि आपका एक्सपीरियंस आपके लिए डिस्कवरी बन जाए, तो कब ऐसा होता है कि आपका एक्सपीरियंस आपको सिर्फ फ्रस्ट्रेशन दे, कंफ्यूजन दे? वो है ये बात कि जब आपको इस तरह का एक्सपीरियंस हो तो आप कह सकें कि आई वॉज रॉन्ग। आप ये कह सकें कि माई मदर गेव मी रॉन्ग एडवाइस। अगर ये इनके अंदर करेज होता ये कहने का कि मेरी मदर ने जो एडवाइस दी कि दुनिया के प्लेजर को खूब इंजॉय करो, वो एडवाइस ही गलत थी, तो फिर उन पर नए रास्ते खुलते। लेकिन उनके अंदर ये करेज नहीं थी कि कैसे देखा आई वॉज रॉन्ग, तो उनका एक्सपीरियंस उन्हें सब फ्रस्ट्रेशन थे और कंफ्यूजन थे, कुछ और न दे सका। देखिए ये किसी एक इंसान की कहानी नहीं है, ये सारे ही इंसानों की कहानी है। आजकल की दुनिया में आप जिससे भी मिलिए, कोई चाहे कोई पॉलिटिक्स के फील्ड में हो, कोई इंडस्ट्री के फील्ड में हो, किसी भी फील्ड में हो, सब लोगों ने अपना मकसद बना रखा है पैसा कमाना और कंफर्ट और लग्जरी की लाइफ बिताना। लेकिन आप किसी भी एक्सवाइजेड को विदाउट एनी एक्सेप्शन उनसे मिले और पता करें तो मालूम होगा कि वो फ्रस्ट्रेशन में जी रहा है। क्यों? ये वजह है कि वो फ्रस्ट्रेशन जी रहा है, लेकिन कहेगा नहीं 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 कोई बात नहीं। एक्सपीरियंस इसलिए होता है कि आदमी सच्चाई तक पहुंचे। लेकिन जब आप अपनी गलती को मानने के लिए तैयार ना हो तो एक्सपीरियंस आपको सिर्फ फ्रस्ट्रेशन तक पहुंचाता है। तो बहरहाल ये है आज की दुनिया। हमारी जो टीम है सीपीएस की टीम, उसका मिशन यही है कि आज की दुनिया को जो फ्रस्ट्रेशन में जी रही है, जो कंफ्यूजन में जी रही है, उसको सच्चाई का पैगाम दे। आज मैं आपको ये जो हिस्ट्री है, सच्चाई की हिस्ट्री, इस्लाम की हिस्ट्री, जो भी उसको कह लीजिए, उसके बारे में कुछ बताना चाहता हूं। आपकी ये टीम सीपीएस की जो टीम है, जिसके बारे में मैंने कहा था कि ये इफ़वान रसूल का जो रोल होना था आखिरी जमाने में, ये उसके कैंडिडेट हैं ये लोग। मैंने इससे पहले कहा था कि सारे रोल खत्म हो चुके, अब क़यामत से पहले सिर्फ एक ही रोल बाकी है और वो है इख़वान रसूल का रोल। तो ये कोई सिंपल बात नहीं है। इख़वान रसूल 4000 سال کا جو تاریخ ہے، 4000 سال کا جو اسٹارٹ کا پروسیس ہے، اس کا کلمنیشن ہوں گے، یہ کچھ سمپل بات نہیں ہے. پچھلے 4000 سال سے 4000 ایئر سے ایک ہسٹوریکل پروسیس چل رہا تھا، آج وہ جہاں پہنچا ہے. تو اسی زمانے کے بارے میں خدا کے رسول نے کہا، کچھ لوگ جو بول بول کریں گے، جو خدا کے نزدیک کرنے کا رول ہے، تو وہ اخوان رسول کا درجہ پائیں گے. تو یہ میں جو کہہ رہا ہوں کہ 4000 ایئرس کا ایک اسٹارٹر پروسیس، میں اس کے بارے میں کچھ کرنا چاہتا ہوں، اس لیے کہ میں اپنی ساری زندگی میں اسی میں بتائی ہے اور یہی میری گریٹ ڈسکوری ہے. میرے اس سفر کا آغاز بہت پہلے اس وقت ہوا جبکہ قرآن میں مجھے ایک چیز سوچنے کی ملی. دیکھیے، قرآن میں دو پروفٹ کا ذکر ہے جنہوں نے یہ دعا کی کہ انہیں خدا ایسی اولاد دے جو پیغمبر ہو. یہ پروفٹ تھا، ایسے دو پیغمبر ہیں، ایک ہیں حضرت زکریہ اور ایک ہیں حضرت ابراہیم. دونوں کا کیس ایک ہے، دونوں پروفٹ ہیں، دونوں ہی یہ دعا کرتے ہیں اللہ تعالی سے کہ ان کی اولاد میں ایک شخص پیدا ہو جو پروفٹ بنے، پیغمبر کا رول کرے. اب آپ دیکھیے کہ کیا ہوا اس کے بعد. خدا نے دونوں ہی کی دعا قبول کی، لیکن ایک فرق کے ساتھ. وہ یہ کہ حضرت زکریہ جو تھے، ان کی اولاد نارمل پیریڈ میں، نارمل پیریڈ میں یعنی ایک سال کے اندر پیدا ہو گئی. ان کا نام ہے حضرت یحییٰ. یعنی دعا کے ایک سال کے اندر حضرت یحییٰ پیدا ہو گئے، روح پیغمبر بنے. دوسری طرف ہم دیکھتے ہیں کہ حضرت ابراہیم نے دعا کی تھی، ظاہر ہے کہ اس کو بھی خدا نے قبول کیا، لیکن ان کی نسل میں وہ پیغمبر پیدا ہو جس کے لیے انہوں نے دعا کی تھی، اس میں پورے 2005 ایئرس لگ گئے، 2500 سال. جب مجھے یہ چیز دریافت ہوئی قرآن میں، تو ایک کلو تھا جس سے میں نے سوچنا شروع کیا، وائی دس ڈفرنس، کیوں ایک پروفٹ یہاں نارمل پیریڈ میں یعنی ایک سال کے اندر وہ اولاد پیدا ہو گئی اس کی دعا کی تھی انہوں نے، اور دوسرے کے یہاں اولاد کے پیدا ہونے میں 2500 سال لگ گئے. یہ میرے لیے ویسے ایک تجربہ تھا جیسا کہ نیوٹن کو تجربہ ہوا. آپ جانتے ہیں کہ ہزاروں سال سے سیب کے درخت سے سیب کا پھل ٹوٹ کر زمین پر گرتا تھا، ہزاروں سال سے. پہلی بار نیوٹن نے اس پر سوال قائم کیا. نیوٹن جس کی ڈیتھ ہوئی ہے 1727، 1727 میں، تو اس نے یہ سوال کیا کہ سیب نیچے کیوں آیا، اوپر کیوں نہیں چلا گیا. یہ مشہور باتیں ہیں، آپ جانتے ہیں. जब न्यूटन ने इसको सवाल बनाया तो बहुत बड़ी हमदर्द डिस्कवर हो गई। वो क्या, ये कि हमारे जो प्लेनेट अर्थ है उसके अंदर ग्रेविटेशनल पुल है, कुवत कशिश, ये दरियाफ्त थी। तो मुझ पर भी ऐसी तजुर्बा गुजरा। आप जानते हैं कि न्यूटन अपने इस डिस्कवरी की बिना पर मॉडर्न साइंस का फादर ऑफ मॉडर्न साइंस, फाउंडर ऑफ मॉडर्न साइंस माना जाता है, फाउंडर ऑफ मॉडर्न साइंस। मैं समझता हूं कि शायद खुदा ने मेरे लिए मुकद्दर किया था कि मैं इसी किस्म का एक रोल शायद मेरे लिए भी खुदा ने मुकद्दर किया था। तो बहरहाल जब ये डिफरेंस सामने आया और मैंने सोचना शुरू किया तो एक ऐसी चीज दरियाफ्त थी जो पूरी हिस्ट्री में किसी को पता ही नहीं था, तो इस्लाम की हिस्ट्री में, इस्लाम की पूरी हिस्ट्री में किसी एक को भी शख्स को जो मालूम किताबें हैं, जो मालूम लिटरेचर है, किसी को दरियाफ्त नहीं हो सकती। वो क्या, वो ये कि हजरत जकरिया के यहां जो औलाद होनी हुई तो वो उनका एक इंडिविजुअल रोल था फलस्तीन में, उस प्रॉफिट का जो वहां पैदा हुए उनका सिर्फ एज एन इंडिविजुअल एक रोल था, वो किया उन्होंने, उसके बाद वो खत्म हो गए। लेकिन ये जो प्रॉफिट जिसकी दुआ के थे इब्राहिम ने, उनका एक रिवोल्यूशनरी रोल था, उन्हें एक रिवोल्यूशन लाना था। आप जानते हैं कि एक ऐसा रोल जो इंफरादी हो तो एक आदमी पैदा होगा और इंफरादी तौर पर एज एन इंडिविजुअल वो रोल करेगा, उस पर दुनिया चला जाएगा वो। लेकिन हज़रत इब्राहिम के दुआ के नतीजे में जो मोहम्मद बिन अब्दुल्ला पैदा हुए पैगंबर इस्लाम, ये उनकी दुआ में जैसा आज मालूम है कि कुरान में दुआ की थी हज़रत इब्राहिम ने, और आपकी दुआ के नतीजे में मोहम्मद बिन अब्दुल्ला पैदा हुए मक्का में 2500 साल के बाद। तो ये जो पैदा हुए इसकी वजह ये थी कि पैगंबर इस्लाम को एक ऐसा रोल करना अदा करना था जिसको हम रिवोल्यूशन कहते हैं, यानी वननेस ऑफ गॉड का जो थ्योरी चली आ रही थी, जब तक सिर्फ एक कॉन्सेप्ट था, उसको एक रिवोल्यूशन बनाना। आप जानते हैं कि रिवोल्यूशन बनाने के लिए एक टीम चाहिए, बहुत से लोग चाहिए। तो हज़रत इब्राहिम ने जो हाजरा को और अपने बच्चे इस्माइल को मक्का के डिजर्ट में पैदा किया था, तो उसका मकसद यह था कि डिजर्ट में एक जनरेशन बने, एक जनरेशन, एक ही जनरेशन जो नेचर में पले बढ़े, क्योंकि शहरों में सिटीज में नेचर का माहौल नहीं होता, तो डिजर्ट में लाकर बसा दिया जहां कुछ भी नहीं था, वहां मैदान था, रेतीले सहरा थे, पहाड़ थे, ऊपर आसमान था, सूरज चांद सितारे थे, नेचर में लाकर बसा दिया उनको शहर से निकालकर, ताकि उनके अंदर नेचुरल क्वालिटीज भरपूर तौर पर पाई जाए। ये जो नस्ल बनी हाजरा और इस्माइल के जरिए, तो उनके बारे में कहा था उनके अंदर अलमरुआ पार एक्सरा थी, अलमरुआ, ये आप किताबों में पढ़ते हैं। अलमरुआ का मतलब है मर्दानगी, manliness. लेकिन मैं समझता हूँ कि अलबरुआ से ज्यादा क्लियर वर्ड उसके लिए होगा अलफित्र। ये वो लोग जो नेचर में पले पड़े और उनके अंदर वो क्वालिटीज जो बाय नेचर आदमी के अंदर होती हैं वो पूरी तरह प्रिजर्व नहीं। नेचुरल क्वालिटीज के हामिल लोग बने वहां पर, तो जाहिर है कि एक बड़ी तादाद चाहिए थी। एक इंसान तो काफी नहीं था रिवोल्यूशन लाने के लिए, तो फिर तवारुद और तनासुर यानी प्रोडक्शन और रिप्रोडक्शन से इसका चला। एक इस्माइल थे, उनसे लाखों आदमी बन गए थे, तो कब बनेंगे? इसके टाइम चाहिए ताकि वो प्रोसेस जिसको हम कहते हैं तवारुद तनासुर या प्रोडक्शन एंड रिप्रोडक्शन, वो प्रोसेस चलता रहा तक 2500 साल में जाकर ऐसा हुआ कि काफी आदमी वहां पर अरब में पैदा हो गए। फिर उनमें से सिलेक्ट किया गया, रसूलुल्लाह ने जो वहां पर मिशन चलाया वो मिशन गया ये था कि इन लोगों में सिलेक्ट करके जो उनके बेहतरीन लोग हैं उनको छांट कर निकाला जाए। तो 1,25,000 साहबी तैयार हुए जिनको कुरान ने कहा गया खैर उम्मा, कुंतुम खैर उम्मतिन उखरिजत लिन्नास, तुम बेहतरीन उम्मत हो जो लोगों के लिए निकाली गई है। इसमें लफ्ज इखराज है, निकालना। ये तफसीरों में आप नहीं पाएंगे कि इखराज का मतलब क्या है, लेकिन ये मेरी स्टडी के बाद मैंने जाना है कि इसका मतलब ही अखराज का इस जनरेशन से सिलेक्ट करके ऐसे अफराद निकालना जिनका एक ग्रुप बने, यह अखराज का मतलब। तो इस बारे से एक नस्ल चली जो प्रोडक्शन और रिप्रोडक्शन के लिए बढ़ती रही यहां तक के वो वक्त आया जब उनमें से छांट करके ऐसे लोग निकाले जाए जो उस मतलब के लिए हो, यानी रिवोल्यूशन लाने के लिए। तो 1,25,000 के साथ तैयार हुए ऐसे लोग, ये थे खैर उम्मत। रसूलुल्लाह ने इनको लेकर के एक इनकलाब बर्पा किया, एक रिवोल्यूशन बर्पा किया। तो उस वक्त जो रिवोल्यूशन चाहिए था उसके लिए काफी इंसान दरकार थे, क्योंकि वो मॉडर्न कम्युनिकेशन से पहले का जमाना था, मॉडर्न टेक्नोलॉजी से पहले का जमाना था। उस वक्त एक आदमी, सिर्फ एक आदमी बोलता था, दूसरा आदमी सुनता था, तो पर्सन टू पर्सन दावा वर्क होता था उस जमाने में। एक आदमी ने कहा, दूसरे आदमी ने सुना, तो पर्सन टू पर्सन दावा वर्क। अब क्या है, आज मैं रेडियो सुन रहा था, ओपन यूनिवर्सिटी जो हमारे यहाँ है उसका एक प्रोग्राम आ रहा था, तो उन्होंने उसमें एक वर्ड यूज किया डिस्टेंट लर्निंग। वो रेडियो पर एजुकेशन का प्रोग्राम चलाते हैं कि दिल्ली में बोलते हैं और सारे इंडिया में लोग सुनते हैं, यह है डिस्टेंट लर्निंग। तो मैं समझता हूं कि ये एक नया जमाना आ रहा था बात को, जबकि आप एक जगह से बोले और दुनिया भर में लोग सुने, प्रिंटिंग प्रेस के जरिए बात फैले, रेडियो और टीवी के जरिए बात फैले। तो उस जमाने में जरूरत थी एक बड़ी तादाद की, 1,25,000 की, लेकिन आज इतनी बड़ी तादाद की जरूरत नहीं, एक टीम काफी है। तो मैं ये कहूंगा कि आज के लिहाज से इस बार ग्रुप प्लस डिस्टेंट लर्निंग इज इक्वल टू यूनिवर्सल दावा वर्क। इसीलिए उस जमाने में यानी असहाबे रसूल जिनको हम कहते हैं, اصحاب رسول 125,000 تھے, لیکن آج اصحاب رسول والا رول جو لوگ کریں گے ان کے لیے 125,000 ہونا ضروری نہیں ہے. ایک اسمال گروپ ہی وہ کام کر سکتا ہے. یاد رکھیے کہ وہی سیم کام, وہی سیم رول بعد کے زمانے میں ادا کرنا تھا, جیسا کہ حدیث میں آتا ہے. اس 7th century میں جن لوگوں نے یہ رول کیا وہ 125,000 تھے, ان کا اصحاب رسول کہتے ہیں. لیکن سیم رول بعد کے زمانے میں مطلوب ہے, جن کو اخوان رسول کہا گیا ہے. لیکن اخوان رسول ریلیٹیولی ایک اسمال گروپ ہوگا, کیونکہ وہ کمیونیکیشن کے زمانے میں آئے گا. اصحاب رسول آئے تھے اس زمانے میں جبکہ پرسن ٹو پرسن دا ورک ہوتا تھا. اب اخوان رسول کے زمانے میں ایسا ممکن ہو گیا ہے, جیسا کہ میں نے عرض کیا کہ اسمال گروپ پلس ڈسٹینٹ لرننگ از اکول ٹو یونیورسل دا ورک. تو آپ اس چیز کو سمجھیں کہ آپ کا رول کیا ہے, آپ کس زمانے میں ہیں, اور آج خدا نے آپ کو آپ کے لیے کیا اپرچونیٹیز کھولی ہیں. آپ جانتے ہیں کہ جتنی زیادہ بلیسنگ اتنی زیادہ ذمہ داری. یہ جو اللہ تعالیٰ نے اپرچونیٹیز کھولی ہیں اس نے آپ کی ذمہ داری کو بڑھا دیا ہے. یعنی اخوان رسول کا امیدوار بننا کسی فضیلت کا امیدوار بننا نہیں ہے, بلکہ ایک ذمہ داری کا رول ادا کرنے کا ارادہ کرنا ہے. ریوارڈ تو ملے گا وہ خدا کے ہاں آخرت میں, دنیا میں تو صرف ذمہ داری کو پورا کرنا ہے. میں سمجھتا ہوں کہ اس بات کو اگر میں اس طرح سے کہوں کہ دنیا میں مومن کی صرف ذمہ داریاں ہی ذمہ داریاں, یہاں اس کا کوئی حق نہیں ہے. میں یہ بہت سوچ سمجھ کے بات کہہ رہا ہوں کہ دنیا میں مومن کی صرف ذمہ داریاں ہی ذمہ داریاں ہیں, یہاں اس کا کوئی حق نہیں ہے. اس بات کو آپ کو اچھی طرح سمجھنا چاہیے. اب میں ایک اور بات کی طرف آپ کو لے جاتا ہوں, وہ یہ کہ قرآن میں ان واقعات کے لیے کس طرح سے اشارے آئے ہیں, جس کو میں نے کہا کہ 4,000 years کی ہسٹری, 4,000 years کا ہسٹوریکل پروسیس. تو اس کے لیے قرآن میں ریفرنس موجود ہے, یہ میں کوئی قیاس نہیں کر رہا ہوں, اس کے سارا موجود ہے قرآن میں. کیونکہ لوگ قرآن پڑھتے رہے تلاوت کے لیے, ثواب کے لیے, اس لیے لوگ اس کو ڈسکور نہیں کر سکے. جس طرح سے پروفٹ کی جو سیرتیں لکھی گئی ہیں وہ بھی لکھی گئی ثواب کے لیے. جس طرح سے نماز پڑھتے ہیں ثواب کے لیے, تو پروفٹ کی لائف لکھ دو تو اس کا بھی ثواب ملے گا. آپ سوچئے کہ جب قرآن کو پڑھیں آپ ثواب کے لیے اور سیرت میں لکھیں آپ ثواب کے لیے, تو ظاہر ہے کہ آپ پر وہ باتیں کیسے کھلیں گی جو کہ اسٹڈی کے ذریعے کھلتی ہیں, جو سوچنے کے ذریعے کھلتی ہیں, جو گہرائی میں اترنے کے ذریعے کھلتی ہیں. اس بنا پر ایسا ہوا. تو بہرحال اس میں اس 4,000 سال کا جو پروسیس ہے اس کے لیے قرآن میں 4 words آئے ہیں, 4 شب. پہلا ہے اخراج امت, دوسرا ہے قتال فتنہ, تیسرا ہے اظہار دین, اور چوتھا ہے ادخال کلمہ. قرآن میں بتایا گیا ہے سورہ آل عمران یعنی چیپٹر نمبر 3 ورس نمبر 110 میں کہ کنتم خیر امت اخرجت للناس, یعنی یو آر بیسٹ پیپل, یو آر اے بیسٹ گروپ ہو ہیز بین براٹ آؤٹ, تم بہترین امت ہو, بہترین لوگ ہو جس کو نکالا گیا ہے, یعنی 6,000 سال تک نکالا گیا ہے. یہ جو اخراج کا ورڈ یہاں پر ہے اس میں اشارہ ہے اس ہسٹری کا جو حاجرہ اور اسماعیل سے شروع ہوئی اور محمد صلی اللہ علیہ وسلم پر اس کا کلمنیشن ہوا 2,500 سال. تو یہ جو فرمایا کہ تم بہترین امت ہو جس کو نکالا گیا ہے, یعنی 2,500 سال کے پروسیس کے ذریعے نکالا گیا ہے. جیسا کہ میں نے کہا کہ پروڈکشن اور ری پروڈکشن یا توالد و تناسل کے ذریعے نکالا گیا ہے. ہسٹورین نے لکھا ہے کہ یہ لوگ جو تھے ان میں سے ایک آدمی ہیرو تھا, جیسے فلپ وٹی نے لکھا ہے کہ یہ لوگ ہیرو تھے, ہیرو ایک کریکٹر تھا ان کے اندر. تو ہیرو ایک کریکٹر کیا چیز ہے؟ وہ نام ہے ایسے انسان کا جس کے اندر نیچرل کوالٹیز زندہ ہوں. کہتے ہیں کہ خدا ہر آدمی کو ہیرو ہی پیدا کرتا ہے, ہر آدمی ہیرو ہی پیدا ہوتا ہے. اگر اس کی وہ نیچرل کوالٹیز زندہ رہیں تو ہر آدمی ہیرو ہے, لیکن تمدن اور سولائزیشن اور شہروں کی سہولتیں اس میں بگاڑ جاتا ہے, تو وہ نیچرل کوالٹیز جو ہے وہ دب جاتی ہیں. تو اصحاب رسول کیا جو کہندہ جی ہیرو ایک کریکٹر تھا, اس لیے تھا کہ ڈیزرٹ میں وہ لوگ بنے, نیچر میں بنے اور نیچرل کوالٹیز کے اندر پوری طرح موجود تھی. انہوں لوگوں نے آگے کام کیا. تو پہلا کام جو بتایا گیا ہے وہ ہے قتال فتنہ, یعنی فتنہ سے مراد ہے ریلیجس پرسیکیوشن, ریلیجس پرسیکیوشن کا خاتمہ. ریلیجس پرسیکیوشن کیا تھا؟ اصل میں آپ جانتے ہیں کہ پچھلے تمام زمانوں میں ساری دنیا میں کنگشپ کا زمانہ رہا ہے, ڈسپوٹزم کا زمانہ رہا ہے, کنگ لوگ حکومت کرتے تھے. تو یہ لوگ ذرا بھی آزادی کو برداشت نہیں کرتے تھے, تو گھر آزادی میں انہیں نظر آتا تھا خطرہ ریولٹ کا, ریولٹ کا, انہیں وہ کچل دیتے تھے. اسی کچلنے کا ایک صورت یہ تھی ریلیجس انٹالرنس, ریلیجس پرسیکیوشن, یعنی ہر قسم کی آزادی کو ختم کر رکھا تھا, اسی طریقے سے مذہبی آزادی کو بھی ختم کر رکھا تھا. میں ایک قصہ آپ کو عرض کروں کہ اس زمانے میں ایک بہت بڑا امپائر تھا, ساسانی امپائر جو کہتے ہیں, اس کا سینٹر جو ہے ایران تھا. تو اس کا ایک کنگ تھا انوشیروان. یہ مانا جاتا ہے کہ بہت ہی جسٹ رولر تھا وہ. تب بھی وہ کیسا تھا اس کا ایک قصہ سنیے. ایک دن انوشیروان نے اپنے دربار میں کہا, بہت سے لوگ تھے وہاں پر, کہ آپ میں سے کسی کو میرا جو ایڈمنسٹریشن ہے, میرا جو اسٹیٹ ہے, اس کے بارے میں کوئی آپ کو کمی دکھائی پڑے تو بتائیے. تو لوگ خوش ہوئے کہ کمی بتانے کا موقع ہے, بادشاہ سنے گا اس کو. تو ایک بچارے اور لوگ تو چھپ رہے, ایک آدمی کھڑا ہو گیا, ایک سینئر آدمی. اس نے کہا کہ آپ کے اسٹیٹ میں سب کچھ بہت اچھا ہے, لیکن ٹیکس بہت زیادہ ہو گئے ہیں, اس کی وجہ سے غریب لوگ پریشان ہیں. اس کے بعد دوسرے رواں نے ان کو اپریشیٹ نہیں کیا, کیونکہ دیکھنا تھا کہ کیا ایسے لوگ ہیں جو ڈسن رکھتے ہو میرے خلاف, انہیں کچلنا تھا اس کو. کہ جب اس نے ایسا کہا تو اس زمانے میں ہوا کرتا تھا ایک چیز کہتے تھے قلمدان, یعنی پین کو رکھنے کا ایک کیس سمجھ لیجیے لکڑی کا ہوتا تھا, ہمارے بچپن میں بھی ہوا کرتا تھا. وہ خود ہمارے پاس بھی بچپن میں تھا جب ہم گاؤں میں رہتے تھے, تو لکڑی کا کیس اس کے اندر پین رکھا دیتے یا اور کوئی چیز لکھنے کی. تو وہاں پر جو قلمدان یا کیس جو رکھا ہوا تھا تو اس نے دیا کہ لو اس سے اس سر کو مارو, یہ بہت اپنے قابل سمجھتے ہیں. یعنی ان کے کہنے کو اس نے اس پر لیا کہ یہ اپنے قابل سمجھتے ہیں کہ بادشاہ خلاف بول رہے ہیں. تو چنانچہ آتا ہے کہ قلمدان سے اس کے سر کو مارنا شروع کیا یہاں تک کہ سر پھٹ گیا ہوتا ہے, مر گیا. یہ تھا اس زمانے میں جبر کا حال. اسی جبر کی وجہ سے ریلیجس انٹالرنس تھا, ریلیجس پرسیکوشن تھا. تو قتال فتنہ جو حکم آیا قرآن میں, قاتلو مطلب لاتکون فتنہ, ان سے قتال کرو یہاں تک کہ فتنہ باقی نہ رہے, ریلیجس پرسیکوشن باقی نہ رہے, ریلیجس انٹالرنس باقی نہ رہے. تو اصحاب رسول نے اس زمانے کی جو امپائر تھی, رومن امپائر اور ساسانی امپائر, ان سے ان کا ٹکراؤ ہوا اور انہوں نے ہمیشہ کے لیے اس کو ختم کر دیا. اسی وقت سے دنیا میں مذہبی آزادی کا زمانہ آیا ہے. آج ہم انجوائے کر رہے ہیں ریلیجس فریڈم کو, لیکن یہ کیسے آیا؟ یہ انہی لوگوں کے ذریعے آیا. اس سے پہلے ریلیجس فریڈم تھا ہی نہیں, پیغمبر اسلام سے پہلے دنیا میں کبھی ریلیجس فریڈم نہیں تھا. تو یہ لوگ جو کہ پولیٹیکل پاور کے زور پر دنیا میں ڈسپوٹک نظام قائم کیے ہوئے تھے, جبر کا نظام, اس کو اصحاب رسول نے توڑ دیا. اسی کو بائبل میں کہا گیا ہے کہ چٹانیں ٹوٹ گئیں. یہی ہے کہ پولیٹیکل امپائر جو جبر پر قائم تھا وہ ٹوٹ گیا. تو یہ تھا وہ کام جو اصحاب رسول نے انجام پایا. اس کے بعد دنیا میں نئی تاریخ شروع ہوئی, مذہبی آزادی کی تاریخ, افکار کی آزادی کی تاریخ, انسان کی آزادی کی تاریخ, اور آج ہم اس کو انجوائے کر رہے ہیں. اگر یہ مذہبی آزادی نہ آئی ہوتی تو ہم آج دنیا میں موجود بھی نہ ہوتے. پیغمبر اسلام صلی اللہ علیہ وسلم کے بارے میں نے ایک کتاب لکھی جس کا ٹائٹل یہ تھا پیغمبر انقلاب. یہ کانسیپٹ بائبل میں آیا ہے, النبی الثورہ, یعنی بائبل میں پیشینگوئی کی گئی ہے کہ ایک نبی ایسا آنے والا ہے جو ریولوشن لائے گا. تو میں سمجھتا ہوں کہ پیغمبر انقلاب بیسٹ ٹائٹل ہے آپ کا, کیونکہ آپ کے ذریعے سے یہ ہوا کہ ونس آف گاڈ کا جو بلیف ہے یا توحید کا جو عقیدہ ہے وہ اس سے پہلے صرف ایک کانسیپٹ تھا, ایک تھیوری تھی, ایک نظریہ تھا. لیکن پیغمبر اسلام کے زمانے میں جو اسٹرگل کی گئی تو ایک ریولوشن آیا. اس کے بعد ریولوشن آیا. ریولوشن کا مطلب کیا ہوتا ہے؟ ریولوشن ایک سچا ریولوشن کسی وقتی چیز کا نام نہیں ہوتا. آپ کے زمانے میں جو ریولوشن آیا اس उसने हिस्ट्री में एक नया प्रोसेस जारी कर दिया, एक नया प्रोसेस। कुछ बातें वक्ती तौर पर हुई, जैसा कि आप किताबों पढ़ते हैं, लेकिन जो बातें वक्ती तौर पर हुई वही कुल नहीं थी। ये तो जिस तरह से आपने कभी देखा होगा कि रेलवे स्टेशन पर एक इंजन आता है, एक डिब्बा वहां खड़ा हुआ है, वो डिब्बे को धक्का देता है, पुश करता है, और उसके बाद वो जो बोगी है वो चल पड़ती है, बगैर इंजन के भी चलती रहती है। तो हिस्ट्री में एक रिवॉल्यूशन एक धक्का देता है। तो पैगंबर इकराम के जमाने में जो रिवॉल्यूशन आया उसने हिस्ट्री में एक नया प्रोसेस जारी कर दिया। तो उस प्रोसेस का एक आस्पेक्ट यह था कि रिलीजियस प्रोसिक्यूशन का खात्मा हो गया। किसी को कुरान में कहा गया है कि वह कातिलू मतला तुगुना फितना, उसे कतार करो यहां तक कि फितना बाकी न रहे। फितना का मतलब होता है रिलीजियस प्रोसिक्यूशन। उस जमाने तक, सातवीं सदी तक, ये कैफियत थी कि मजहबी आजादी दुनिया में कहीं मौजूद नहीं थी। तो आपने मजहबी आजादी का दौर शुरू किया, लेकिन ये दौर हिस्ट्री में चलता रहा यहां तक कि अब जाकर के वो अपने कल्बिनेशन पर पहुंचा है। आज हमको, आप जानते हैं कि यूनाइटेड नेशंस में सारी नेशंस ने इत्तफाक के साथ इस पर साइन किया है कि इंसान को पूरी आजादी रहेगी हर मुल्क में, हर कंट्री में। इस सोचने की आजादी, प्रैक्टिस की आजादी, यहां तक कि अपने ख्याल को प्रोपगेट करने की आजादी, ये हिस्ट्री में पहली बार हुआ है, इससे पहले कभी नहीं था। तो आज हम जी रहे हैं, इससे पहले किसी इंसान को सच्चाई पर चलने के लिए रिलीजियस इंटॉलरेंस का सामना करना पड़ता था, रिलीजियस प्रोसिक्यूशन का सामना करना पड़ता था। आज हम रिलीजियस फ्रीडम के जमाने में हैं, रिलीजन पर प्रैक्टिस करने के एतबार से भी और रिलीजन को प्रीच करने के एतबार से भी। तो ये दो बातें हुई। तीसरी बात जो है उसको कहा गया है इजहार दीन, लियुज़हिरहु अला दीन कुल्ली, यानी खुदा के दीन को गालिब कर देना, खुदा के दीन को विक्टोरियस बना देना। यह पॉलिटिकल माने में नहीं है, यह है दलील के माने में। तो आपके बाद जो जमाना आया उसमें जो प्रोसेस जारी हुआ उसी का कल्मेशन था साइंटिफिक रिवॉल्यूशन। आप जानते हैं कि साइंस ने क्या किया है कि साइंस ने वो सारे दलायल जिससे पहले नेचर में छुपे हुए थे उसको साइंस ने दरियाफ्त करके एक नोन बना दिया हर इंसान के लिए। तो खुदा की सच्चाई, खुदा का दीन अब ऐसे जमाने में पहुंच गया जबकि खुद इंसानी इल्म के एक्सेप्टेड लॉजिक से आप उसकी सच्चाई को साबित कर सकते हैं। साइंस ने हमें वो लॉजिक दे दी जो सब लोगों के लिए एक्सेप्टेड हो, उस एक्सेप्टेड लॉजिक से हम साबित कर सकते हैं उन हकायक को जिनको हम बहुत अकीदा का मानते चले आ रहे थे। ये बहुत बड़ा रिवॉल्यूशन आया है तारीख में। यहां मैं आपको एक सबक वाली बात अर्ज करूं कि इंडिया में आप जानते हैं कि मुगलों की हुकूमत थी, उनका आखिरी ताकतवर बादशाह औरंगजेब था, और اورنگزیب کے بعد بھی کچھ دن تک مغل سلطنت باقی رہی لیکن کمزور ہو کر. آخری طاقتور حکمراں اورنگزیب تھا. اورنگزیب کی ڈیتھ ہوئی ہے 1707 میں, 1707 میں, اور نیوٹن کی ڈیتھ ہوئی ہے 1727 میں. یہ 1707 میں انتقال ہوا اورنگزیب کا, اور 1727 میں انتقال ہوا ہے نیوٹن کا. یعنی نیوٹن اور اورنگزیب دونوں کنٹمپرری تھے. آپ جانتے ہیں کہ نیوٹن جو ہے وہ ماڈرن سائنس کا فاؤنڈر سمجھا جاتا ہے, اسی نے ماڈرن سائنس کو شروع کیا. اسی کا زمانہ پایا اورنگزیب نے. اب میں آپ کو ایک قصہ سناتا ہوں. اورنگزیب اپنے آخری زمانے میں اس نے ایک دن نماز پڑھی. نماز کے بعد جب اس نے دعا کے لیے ہاتھ اٹھایا تو وہ رونے لگا. اس کا جو وزیر تھا, اس زمانے میں وزیر صرف ایک ہوتا تھا, وہ وزیر کیا وزیر اعظم آج کل کی زبان میں کہا جائے گا کہ وزیر اعظم. تو اس کا جو وزیر تھا وہ پاس کھڑا ہوا تھا, اس کا نام تھا سعد اللہ. تو سعد اللہ نے جب دیکھا اور اورنگزیب کو روتے ہوئے تو اس نے کہا کہ جہاں پناہ, آپ کا جھنڈا پورے انڈیا پر لہرا رہا ہے, راس کماری سے لے کر کشمیر راس تک آپ کی حکومت ہے, تو کون سی تمنا باقی ہے جس کے لیے آپ رو رہے ہیں؟ اورنگزیب نے کہا, سعد اللہ مرض خام. سعد اللہ آئی وانٹ اے مین. مین کا مطلب تھا ایک شاہ سوار تلوار باز آدمی, کیونکہ اس کے بیٹے سب نکمے تھے. اورنگزیب نے تلوار کے زور پر حکومت قائم کی تھی. اب وہ چاہتا تھا کہ ایک اور شخص اس کے بعد ہو جو تلوار کی طاقت سے اس حکومت کو باقی رکھے. تو اس نے کہا کہ سعد اللہ مرد خام. سعد اللہ میں ایک مرد چاہتا ہوں. آئی وانٹ اے مین. مین ہوئی کہ بہادر تلوار باز شمشیر طاقت کو استعمال کرنے والا. تو جیسا اورنگزیب تھا ویسا ایک انسان. یہاں میں آپ سے کہوں گا کہ اگر اورنگزیب کو پتا ہوتا کہ تلوار کا دور اب ختم ہو گیا اور سائنس کا زمانہ آ گیا ہے, تو اورنگزیب کہتا کہ سعد اللہ سائنس دان خام. سعد اللہ سائنس دان خام. سعد اللہ آئی وانٹ اے سائنٹسٹ. سعد اللہ آئی وانٹ اے سائنٹسٹ. آپ جانتے ہیں کہ اورنگزیب کے زمانے ہی میں یورپین قومیں انڈیا مانا شروع ہو گئی تھی, اور اورنگزیب کے بعد آپ جانتے ہیں کہ کلونیل پیریڈ آیا اور انڈیا میں فرینچ آئے, برٹشرز آئے, یہاں تک کہ پورے 200 سال تک وہ لوگ حکومت کرتے تھے یہاں پر. تھوڑے سے حصے میں فرینچ حکومت کرتے تھے, بڑے حصے میں برٹشرز. تو یہ لوگ جو آئے, ہماری ساری کتابوں میں آپ پڑھیں تو ملے گا کیا کہ یہ کانسپریسی کے زور پر انڈیا میں غالب ہو گئے, انڈیا میں چھا گئے, ظلم کر کے, کانسپریسی کر کے اور تشدد کر کے انڈیا میں قبضہ کر لیا انہوں نے. تو اورنگزیب سے لے کر آج تک کسی کو یہ خبر نہیں. ایسی عجیب بات ہے جو کتابوں میں چھپا ہوا اس کے لحاظ سے کہہ رہا ہوں کہ یہ لوگ سائنس کے زور پر یہاں آئے تھے, ماڈرن ٹیکنالوجی کے زور پر یہاں آئے تھے. جو سائنسی ریولوشن آیا یورپ میں, اس نے ان لوگوں کو نئی طاقت دی تھی. نئی ٹیکنالوجی دی تھی, نئے میتھڈ دیے تھے, نئے سامان دیے تھے, اس کے زور پر وہ یہاں آ کر حکومت کرتے رہے. تو نہ تو اگر اس کا احساس ہوتا, اس کا پتہ ہوتا اور اورنگزیب کو, تو وہ کہتا کہ ساد اللہ میں ایک سائنسدان چاہتا ہوں. کیسی عجیب بے خبری ہے, اور اسی بے خبری کی وجہ سے ہم دیکھتے ہیں کہ کوئی مثبت کام, کوئی پازیٹو کام نہ ہو سکا. تو آپ لوگوں کو اس کمی کو پورا کرنا ہے, یہ جو کمی ہے اس کو پورا کرنا آپ کی ذمہ داری ہے. آپ کی ذمہ داری ہے کہ آپ نئے دور کو سمجھیں, نئے دور کا کس چیز کا نام ہے, نئے دور کی طاقتیں کیا ہیں, اس کو سمجھیں اور اس کو استعمال کریں. یہ آپ کی ذمہ داری ہے. جو لوگ اس دور کو سمجھیں گے, ایک طرف وہ اسلام کو سمجھیں گے, دوسری طرف اس دور کو سمجھیں گے, اور پھر وہ رول ادا کریں گے جو خدا چاہتا ہے کہ آخری زمانے میں ادا ہو, تو وہی لوگ خدا سے ہاں اخوان رسول کا درجہ پائیں گے. اخوان رسول کوئی ٹائٹل نہیں ہے, وہ ایک رول ہے. جو حضرت عمر نے خیر امت کے بارے میں کہا تھا کہ من فعل فعلہم کان مثلہم, جو ان کے جیسا کام کرے گا وہ خیر امت کا درجہ پائے گا. ایسے میں کہوں گا اخوان رسول کے بارے میں کہ جو اس مطلوب کام کو کرے گا, مطلوب دعوتی کام کو, وہ کام جو ریکوائرڈ ہے کرے گا, تو وہ اخوان رسول کا درجہ پائے گا. اب دیکھیں کہ آخری زمانے میں کیا کام کرنا ہے, اس کو ایک حدیث میں بتایا گیا ہے. یہ حدیث میں سنا چکا ہوں اس سے پہلے کہ لم یبق بیت مدر ولا وبر الا ادخل اللہ کلمۃ الاسلام, کہ زمین پر کوئی گھر چھوٹا یا بڑا نہیں بچے گا جہاں اللہ اپنا کلمہ داخل نہ کر دے. میں سمجھتا ہوں کہ ماڈرن کمیونیکیشن سے پہلے یہ پاسبل ہی نہیں تھا. کیسے گھر گھر میں آپ خدا کا کلمہ داخل کرتے, خدا کا ورڈ داخل کرتے, یہ تو ماڈرن کمیونیکیشن کے بعد ممکن ہوا ہے کہ آپ جب پرنٹنگ پریس آیا, جب ریڈیو آیا, جب ٹی وی آیا, تبھی یہ ممکن ہوا کہ ہر گھر میں خدا کا کلمہ پہنچے, خدا کا ورڈ پہنچے, خدا کا میسج پہنچے. تو میں سمجھتا ہوں کہ یہ زمانہ پیسفل جہاد کا زمانہ ہے, پرام جہاد کا زمانہ ہے. جو لوگ پرتشدد جہاد میں مشغول ہوں وہ گیا وقت کی طاقتوں کو نہیں جانتے, انہیں پتہ ہی نہیں ہے کہ وقت کی طاقتیں کیا ہیں. حالانکہ دیکھیے صحیح مسلم میں ایک روایت ہے کہ رسول اللہ نے فرمایا کہ ایک زمانہ آئے گا جبکہ لوگ نہ لڑائی کریں گے نہ تلوار چلائیں گے, صرف وہ کہیں گے لا الہ الا اللہ اور قلعہ کی دیواریں گر جائیں گی اور اس میں داخل ہو جائیں گے. اس کا مطلب کیا ہے؟ اس کا مطلب نعرہ نہیں ہے, اس کا مطلب نہیں کہ لا الہ الا اللہ کا نعرہ لگائیں گے. جیسے آج کل میں دیکھتا ہوں کہ تکبیر اللہ اکبر, تکبیر اللہ اکبر, یہ بالکل بدعت ہے. رسول اللہ کے زمانے میں صحابہ نے کبھی بھی ایسا نہیں کیا کہ تکبیر اللہ اکبر بولیں. یاد رکھیے کہ جو چیز صحابہ کے زمانے میں نہ ہوئی ہو وہ آپ کریں تو بدعت ہے. وہ یہ جو آج کل چلا ہوا ہے کہ ایک شخص کہے گا تکبیر, دوسرے لوگ کہیں کہ اللہ اکبر, یہ تو سرتاپا بدعت ہے. تو حدیث میں جو بات آئی ہے وہ اس کا یہ مطلب نہیں ہے. اس کا مطلب ہے پیسفل, پیسفل دعوی ورک, یعنی لوگ لا الہ الا اللہ کہیں گے قلعے کی دیواریں گر جائیں گے. اس کا مطلب ہے کہ پیسفل طریقہ ہی کامیابی کے لیے کافی ہو جائے گا. کسی جنگ کی ضرورت نہیں ہوگی, کسی تلوار کی ضرورت نہیں ہوگی. تو وہ زمانہ یہ ہے کہ آج آپ دلائل کے ذریعے اپنی بات کو پہنچائیں اور ساری دنیا اس کو سننے کے لیے تیار ہے. ایک بات میں یہاں عرض کروں گا کہ سینکڑوں سال سے ہمارے لوگوں نے ڈاؤن ٹارڈن لوگوں میں کام کیا, نچلے طبقے میں. وہ سمجھتے تھے کہ نچلا طبقہ جو ہے وہی اسلام کی آواز کو سنے گا. میں سمجھتا ہوں کہ یہ بات پہلے بھی نہیں صحیح تھی اور اب تو بالکل صحیح نہیں ہے. پہلی بات یہ کہ اسلام کا پہلا خطاب ہے ذہین طبقے سے, انٹلیکچوئل کلاس سے, اپر کلاس سے. پہلا خطاب انہی لوگوں سے ہے, تو ان کو خطاب نہ کر کے ڈاؤن ٹراڈن میں کام کرنا یہ پیغمبروں کی سنت کے خلاف ہے. یہ بات. دوسری بات میں یہ کہوں گا کہ آج کے زمانے میں جو افلوئنٹ کلاس ہے, آج کے زمانے کا جو افلوئنٹ کلاس ہے, وہ سب سے زیادہ موضوع ہے ہمارے دعوتی کام کے لیے. کیوں؟ اس زمانے میں یہ ہوا ہے کہ لوگوں کو ساری کمفرٹ ملے, سارے لگژری ملے, لگژریس آئٹم, لیکن ان کی ڈیزائر پوری نہیں ہوئی, ان کو فلفلمنٹ حاصل نہیں ہوا. لیکن پچھلے زمانے میں انسان کو ساری چیزیں ملتی نہیں تھی. انسان سمجھتا تھا کہ جب یہ چیزیں مل جائیں گے تو ہم خوشی مل جائے گی ہم کو. اب تو لوگوں کو مل گئی سب چیزیں. سب کچھ ملنے کے بعد اور بھی زیادہ سیڈ ہو گئے لوگ. جیسا کہ میں نے ابھی بتایا قصہ, ایسا ہی قصہ ہر آدمی کا ہے. تو اس زمانے کا جو سو کالڈ افلوئنٹ کلاس ہے, وہ سب سے زیادہ ٹینشن میں ہے, سب سے زیادہ اسٹریس میں ہے, سب سے زیادہ وہ اندر سے سیڈ ہے. تو اس لیے کہ خدا نے انسان کے اندر جو ڈیزائر رکھی ہیں, وہ ڈیزائر پرفیکٹ چیزیں چاہتی ہیں, پرفیکٹ ورلڈ چاہتی ہیں. وہ ڈیزائر انلمیٹڈ ہے. انلمیٹڈ ڈیزائر کو لمیٹڈ ورلڈ میں فلفلمنٹ نہیں مل سکتا. ہماری یہ دنیا ہے, یہ لمیٹڈ دنیا ہے. یہاں سب چیزیں لمیٹڈ ہیں, سب چیزیں امپرفیکٹ ہیں, سب چیزیں لیس دین آئیڈیل ہیں. انسان جو پیدا ہوتا ہے ڈیزائر کو لے کر, وہ ڈیزائر تو انلمیٹڈ ہے. تو انلمیٹڈ ڈیزائر کی وجہ سے انسان کو دنیا میں تسکین, سکون نہیں ملتا. اس وجہ سے سارا ہی افلوئنٹ کلاس پریشانی میں مبتلا ہے, مرد ہو یا عورتیں. عورتوں کو دیکھیے, تقریباً 200 سال کی لڑائی کے بعد عورتوں کو ایک بہت بڑی چیز مل گئی, تو وہ ہے جینڈر ایکویلٹی. یعنی مردوں کے ساتھ برابری. آج کی دنیا میں ہر جگہ جینڈر ایکویلٹی کا دبدبا ہے, لیکن جہاں تک بے جانکاری ہے, سب سے زیادہ سیڈ لائف جو ہے وہ عورتوں کی ہے. انڈیا ہی میں نے, یورپ میں, امریکہ میں, ہر جگہ. یعنی عورتیں آج کل کی جو ماڈرن لڑکیاں ہیں, وہ اپنی پسند کی شادی کرتی ہیں, لیکن پسند کی زندگی نہیں ملتی انہیں. تو جینڈر ایکویلٹی حاصل کرنے کے باوجود انہیں ہیپینس نہیں ملی. تو میں سمجھتا ہوں کہ آج کا انسان, چاہے مرد ہو یا عورت, سب ایک سوال سے دو چار ہے کہ کیا وجہ ہے کہ مجھے ڈیزائر जो थी मेरी वो पूरी नहीं हो रही है, क्या हो जाए सब कुछ हासिल करके मुझे सुकून नहीं मिला, क्या हो जाए कि मैं टेंशन में जीता हूँ, स्ट्रेस में जीता हूँ। आप जानते हैं दवाने में एक बहुत बड़ा बिजनेस है जो कहते हैं डी स्ट्रेसिंग, डी स्ट्रेसिंग ये बहुत ही बड़ा बिजनेस है। तो मैं ये बात इसलिए कह रहा हूं कि जमाने में दावा वर्क के लिए मैदान पहले ही में ज्यादा खुल गया है। कुरान में कहा गया था कि अल्लाह का जिक्र लाए तत्मईनुल कुलूब, सिर्फ अल्लाह की याद से दिलों को चैन मिलता है। मैं समझता हूं कि यह बात हर जमाने से ज्यादा आज सही है। यह सूरत हाल आपको मौका देती है कि आप पैदाइश का कॉन्सेप्ट लोग सामने रखें। मेरा तजुर्बा है कि जब भी मैं पैदाइश की बात करता हूं लोग बहुत ध्यान से सुनने लगते हैं उसको। ऐसा लगता है कि जो वो चाह रहे हैं वो पैदाइश है जो आज की दुनिया में मिलती नहीं होंगे। आप उन्हें बता सकते हैं कि तुम्हारे जो डिजायर है वो अनलिमिटेड है और ये दुनिया लिमिटेड है। इस दुनिया में तो अपने डिजायर की तस्कीन नहीं पा सकते। तो जब आप उसको क्रिएशन प्लान ऑफ गॉड बताएं कि खुदा का जो क्रिएशन प्लान है उसमें प्री डेथ पीरियड में डिजायर का फुलफिलमेंट नहीं है, वह पोस्ट डेथ पीरियड में। यहां तो आपको करना है अब पोस्ट डेथ पीरियड में पाना है। तो जो पैराडाइज आप चाहते हैं वो पैराडाइज प्री डेथ पीरियड में है नहीं, वो पोस्ट डेथ पीरियड में। मेरा तजुर्बा है कि जब भी मैं क्रिएशन प्लान ऑफ गॉड या पैराडाइज की बात करता हूं तो लोग बहुत ध्यान सुनने लगते हैं। ऐसा लगता है कि जैसे कि वो जो कुछ चाह रहे थे वही मैं बता रहा हूं। तो हर आदमी अपने अंदर एक तमन्ना लिए हुई है, एक डिजायर लिए हुई है जो उसे पूरी होती दिखाई नहीं देती आज की दुनिया में। अब जब आप उसको बताते हैं कि खुदा कैसे प्लान ये है और पैराडाइज का जो कॉन्सेप्ट है वो मुझे बताते हैं आप, तो बहुत ज्यादा ध्यान से सुनता है वो। तो इस सूरत हाल ने दावा वर्क के लिए बहुत ज्यादा मैदान खोल दिया है। इतना बड़ा मैदान जो इससे पहले कभी दुनिया में खुला हुआ नहीं था। तो आपको जानना चाहिए कि आपको क्या काम करना है। मैं यहां पर यह करूंगा कि अल्लाह के फल से एक लंबे मुद्दत की कोशिश के बाद यहां पर एक पूरा निर्देशक तैयार हो गया है। हमारे ऐसे जो किताबें छपी हैं उर्दू में, अरबिक में, इंग्लिश में, हिंदी में, वो मुकम्मल लिटरेचर की हिस्सा रखती है हर सब्जेक्ट पर, हर मौजू पर जो इस्लाम से रिलेटेड हो, जो सच्चाई से रिलेटेड हो, वो छपा हुआ मौजूद है। तो आपका काम क्या है? आपका काम है इस लिटरेचर को फैलाना, इस लिटरेचर को फैलाना। और आप देखिए मजीद अल्लाह ताला ने इंतजाम किया है कि हर हफ्ते दो बार वीडियो रिकॉर्डिंग हो रही है। ये बहुत बड़ी नियमत है कि इसका इंतजाम हो गया है और उसको आप फैलाइए, लिटरेचर फैलाइए, ऑडियो कैसेट फैलाइए, वीडियो कैसेट फैलाइए। यही काम है, यही काम है करने का इस जमाने में। तो अल्लाह के फल से लिटरेचर तैयार हो गया, इंफ्रास्ट्रक्चर तैयार हो गया और टीम भी इंशाल्लाह तैयार हो गई। अब आपको हरकत लाना है। यहां मैं एक बात और अर्ज करूंगा कि देखिए किसी मिशन को चलाने के लिए सिर्फ रीजन या लॉजिक काफी नहीं होती, उस उसके लिए एक सेंट्रल फिगर चाहिए। उस सेंट्रल फिगर से इमोशनल अटैचमेंट चाहिए, इसके बगैर टीम वर्क अच्छे तरीके से अंजाम नहीं पा सकता। तो अल्लाह के फर्ज से यह बात चीज आपका मौजूद हो चुकी है कि जिसको कहते हैं अंग्रेजी में पर्सनिफिकेशन, तो वो सेंट्रल फिगर पर्सनिफाई करता है मिशन को, यानी पर्सनिफिकेशन बन जाता है उस मिशन का। इस बिना पर वो आपके लिए इमोशनल अटैचमेंट का जरिया बन जाता है। तो मैं सोचता हूं कि लिटरेचर भी है, टीम भी है, इंफ्रास्ट्रक्चर भी है, और आपके बीच में लालफल से वो सेंट्रल फिगर भी है जिससे आपको इमोशनल अटैचमेंट हो और इसके इस बिना पर आप उससे भरपूर तौर पर जुड़ जाए। तो सारे असबाब मौजूद हो चुके हैं, अब आपके लिए कोई एक्सक्यूज नहीं है, कोई भी एक्सक्यूज नहीं है, कोई भी एक्सक्यूज नहीं है। तो एक तरफ दुनिया का हाल यह है कि हर जमाने से ज्यादा वो इंतजार कर रही है कि कोई आए बताए उसको। हर आदमी आइडेंटिटी क्राइसिस में जी रहा है, आज का इंसान आइडेंटिटी क्राइसिस, Who am I? What is my place in this universe? इसी को आइडेंटिटी क्राइसिस कर रहा हूं। एक तरफ यह हाल है इंसान का, दूसरी तरफ आपके पास वो सब साधन मौजूद हो चुके हैं जिनको लेकर आप दावा कर सकते। तो अब आपके लिए कोई उधर कोई एक्सक्यूज बाकी नहीं रहा। आपको खुद भी स्टडी करना है, अपने आप को प्रिपेयर करना है, किताबों को पढ़ना है, लिटरेचर को फैलाना है, ऑडियो कैसेट वीडियो कैसेट में जो चीजें बन रही हैं उसको फैलाना है, ये सब काम करना है। जैसा कि मैंने इससे पहले अर्ज किया था कि इस जमाने में एक स्मॉल ग्रुप भी काफी है बड़ा काम करने के लिए, क्योंकि कम्युनिकेशन का जमाना है। स्मॉल ग्रुप भी कम्युनिकेशन को इस्तेमाल करके बहुत बड़ा काम कर सकता है। तो आप को ये सब करना है। अल्लाह ताला के यहां आपके लिए अब कोई उधर बाकी नहीं रहा, कोई भी उधर बाकी नहीं रहा। मैं अक्सर रेडियो सुनता हूं तकरीबन रोजाना, उसमें जो प्रोग्राम आते हैं तो यकीन कीजिए कि हर प्रोग्राम में मुझे ऐसा लगता है कि जैसे इंसान कह रहा है तो मुझे जिंदगी का पर्पज नहीं मालूम, उछल कूद रहा हूं, मैं गा बजा रहा हूं, कुछ पता नहीं कि मेरी जिंदगी का मकसद क्या है। कहीं नहीं कहीं छलक जाती कहीं नहीं कहीं। तो आपको ये सब काम करना है और आपके लिए कोई भी एक्सक्यूज बाकी नहीं रहा है, जहां तक मैं सोचता हूं। तो इस वक्त ये चंद बातें थी जो मैंने आपकी खिदमत में अर्ज की, और मैं दुआ करता हूं कि अल्लाह ताला हम सबको ये तौफीक दे कि हम दावत की जिम्मेदारी को अदा कर सकें। अकुल कौली हाजा व अस्तग़फिरुल्लाह लि वलकुम अजमईन।
दिस क्वेश्चन इज फ्रॉम दादिया। पीपल एट लार्ज से दैट वी शुड लिव आवर लाइफ टू द फुलेस्ट, in other words one should enjoy his life. What does Islam say about this?
Lekin Islam ke lihaz se ye possible nahi hai, kyunki duniya jo hai wo limited hai, दुनिया में दो ऐसी कमियां हैं जिसकी वजह से आप अपने सारी डिजायर के साथ दुनिया में जी नहीं सकते। एक तो है कि लिमिटेशंस हैं, ये दुनिया में हर एक बात लिमिटेशंस हैं। दूसरी बात यह है कि दूसरे इंसानों को फ्रीडम मिली हुई है। एक इंसान अपनी फ्रीडम को मिसयूज करके आपके प्लान को बिल्कुल जपटाइज कर सकता है, और खुदा कभी भी किसी के फ्रीडम को अबॉलिश नहीं करेगा। मतलब एक इंसान अपनी फ्रीडम को मिसयूज करके गांधी गोली मार देता है, खलीफा उमर को शहीद कर देता है, एक इंसान। तो इंसान ये चाहता तो है कि पूरी अपनी ख्वाहिश जो है उसकी पूरी हो, अपने पूरे डिजायर के साथ दुनिया में जिए, लेकिन प्रैक्टिकल तौर पर ये पॉसिबल नहीं है इस्लाम के मुताबिक। उसके दो रीजन है कि जिस दुनिया को खुदा ने बनाई नहीं है इस तरह की यहाँ आपको सारी ख्वाहिशें पूरी हों, क्योंकि तो लिमिटेशन है। और दूसरों को खुदा ने आजादी दी है, जब तक लोगों से आजादी छीन नहीं ली जाए तब तक आप पीसफुल लाइफ पूरे मानों में बिता नहीं सकते। हमेशा यही सब रहेगा जब तक कि आपको मौत आ जाए। तो दुनिया में हमारा टारगेट यह नहीं है कि हम अपनी ख्वाहिशों को पूरी करें, टारगेट यह है कि हम जो भी हमें जो जिन हालात में भी हमें जिंदगी गुजारना है, जो भी हालात है हमारे, उसमें हम खुदा के टेस्ट पर पूरे उतरे।
Discussion is from Aisha. When inferential arguments are accepted by scholars in the knowledge of things, then what stops these scholars to accept inferential arguments in the knowledge of truth?
देखिए ये बड़ा अच्छा क्वेश्चन है। असल में देखिए यहाँ पर कोई कंपल्शन नहीं है, यानी लॉजिकली ये बात सामने आ चुकी है कि इंफ्लेशनल आर्गुमेंट उतना ही वैलिड है जितना के डायरेक्ट आर्गुमेंट। लेकिन इसके बावजूद आप इंसान से ये नहीं छीन सकते कि वो न माने। उसके एक मिसाल देता हूं मैं। बट रसल की किताब है, उसका नाम है व्हाई आई एम नॉट अ क्रिश्चियन। इस किताब में बट रसल जो बहुत ही लर्नेड आदमी था इस जमाने का, वो लिखता है, इसका एतराफ करता है कि आर्गुमेंट फ्रॉम डिजाइन इन फिलोसफर्स का एक वो मेथड जो कहते हैं वो लोग आर्गुमेंट फ्रॉम डिजाइन, यानी इफ देयर इज डिजाइन देन देयर इज डिजाइनर। कि दुनिया में डिजाइन है तो इसका मतलब यह है कि इसे प्रूव होता है कि आप एक डिजाइनर भी है। तो वो कहता है कि फिलोसफर्स का ये लॉजिक जो कहते हैं आर्गुमेंट फ्रॉम डिजाइन, वो मौजूदा जमाने में एक वैलिड आर्गुमेंट बन चुका है। इन्फ्लुएंशियल आर्गुमेंट पर बात करते हुए कहता हूं, क्योंकि आप जानते हैं कि इन्फ्लुएंशियल आर्गुमेंट ये है। लेकिन फिर वो क्या कहता है उसके आगे, लेकिन डार्विनिज्म ने इसको डिस्ट्रॉय कर दिया है। अब देखिए एक बहुत लेम एक्सक्यूज लेकर के उसको रख कर देता है वो। क्यों? डार्विनिज्म तो खुद भी कोई प्रूफ थ्योरी नहीं है। डार्विनिज्म तो एक सपोजिशन है, एक मान लिया गया है बस। एक चीज जो खुद ही प्रूफ ना हुई हो वो कैसे डिस्ट्रॉय कर देगी इन्फ्लुएंशियल आर्गुमेंट को? तो जब बेसिक बात यह है कि दूसरी चीजों में जैसे एटम के बारे में जब वो बात करेंगे तो बहुत आसानी से इन्फ्लुएंशियल आर्गुमेंट को मान लेंगे वो, लेकिन जब बात आएगी रिलीजन की तो नहीं मानते। क्यों? यहाँ पर अकाउंटेबिलिटी का कॉन्सेप्ट जुड़ा हुआ है। मानते ही अकाउंटेबिलिटी आ गई, एक खुदा के सामने जवाबदेही, हेल का खतरा। अगर ये जुड़ा हुआ ना होता तो बहुत आसानी से वो मान लेते इन्फ्लुएंशियल आर्गुमेंट यहाँ उतना ही वैलिड है जितना फिजिकल साइंसेज में। ये बात लिखी है लोगों ने, मैं अपनी तरफ से नहीं कह रहा हूं कि बेसिकली जो चीज रुकावट है वो ये है कि अगर वो इस मामले को इस्लाम के मामले में یا رجل کو ہم نے تسلیم کر لیں تو فوراً ہی سامنے آتی کیا چیز کہ میں خدا کے سامنے اکاؤنٹیبل ہوں, اور پھر یہ خطرہ مول لینا پڑتا ہے کہ خدا مجھے ہیل میں ڈال دے. تو یہ خطرہ مول نہ لینے کے لیے وہ یہ کرتے ہیں کہ لیم ایکسکیوز دے کر اس کا انکار کر دیتے ہیں.
This question is from محمد حسن. دنیا مومن کے لیے قید خانہ ہے اور منکر کے لیے جنت, اس کا کیا مطلب ہے؟
یہ سمجھانے کے لیے ایک بات کہی گئی ہے کہ جس آدمی کو, یعنی جس آدمی کو سچائی کی دریافت ہو جائے وہ جان لے کے مرنے کے بعد مجھے ڈے آف ججمنٹ ہے, مرنے کے بعد مجھے حساب کتاب ہے, مرنے کے بعد پیراڈائز اور ہیل ہے, یہ سب باتیں اس کو پتا ہو جائیں اور اس کے من میں بیٹھ جائیں تو کبھی بھی وہ اس طرح سے چین سے نہیں رہ سکتا جس طرح سے وہ آدمی رہے گا جو اپنے کسی کو آگے اکاؤنٹیبل نہ سمجھتا ہو. اس کا مطلب صرف اتنا ہے کہ جو آدمی ڈیوائن ٹروتھ کو نہ مانے وہ بے فکری کی زندگی گزار سکتا ہے, لیکن جو ڈیوائن ٹروتھ کو مانے گا اور ہیل اور پیراڈائز کو مانے گا تو وہ ضرور اس کے اندر فکر بندی کا رہے گی, اس کے اندر ایک چنتا رہے گی, وہ سوچتا رہے گا بھائی پتا جی کیا ہونے والا ہے مرنے کے بعد. اسی کو کہا کہ دنیا مومن کے لیے قیدخانہ ہے اور منکر کے لیے جنت ہے. ہوا کلچر وہ چل چلا سکتا ہے لیکن مومن جو ہے وہ ہوا کلچر کو افورڈ نہیں کر سکتا.
This question is from Farida Khanam. How do we find dedicated people to boost such a gigantic mission?
اب اس کا کوئی کمپلسری فارمولا تو ہے نہیں. یہ ہو سکتا ہے کہ لوگوں کو بتایا جائے کہ اس کا ریوارڈ بہت ہی بڑا ملے گا آپ کو مرنے کے بعد. جتنا زیادہ آپ لوگوں کے دل میں یقین بٹھائیں گے کہ دنیا میں اگر ہم نے دعوی ورک کیا, خدا کی سچائی پر زندگی گزاری, اور تو اس کا بہت ہی بڑا ریوارڈ ہمیں ملنے والا ہے. یہ دنیا میں ہم کتنے پیسہ کمائیں, کتنی پولیٹیکل پاور حاصل کریں, لیکن پھر بھی ہمیں سکھ اور چین کی زندگی نہیں ملتی. پھر بھی طرح طرح کے پرابلم ہمیں کھڑے رہتے ہیں, لیکن اگر ہم سچائی والی زندگی گزارے تو پھر جو پیراڈائز ملے گی ہمیں مرنے کے بعد, وہاں لا خوف علیہم ولا هم يحزنون. یعنی اس میں حدیث میں اور قرآن جو الفاظ آئے ہیں بتاتا ہوں آپ کو جنت کے بارے میں, کہ ایک تو یہی ہے لا خوف علیہم ولا هم يحزنون, یعنی جنت میں ان کو نہ خوف ہوگا نہ حزن ہوگا, یعنی نہ ڈر ہوگا آج کا نہ اندیشہ ہوگا کل کا. اسی طرح سے لا یرون فیہا شمسا ولا زمہریرا, اس میں نہ گرمی ہوگی نہ جاڑا ہوگا, یعنی جو کولڈ کا جو آدمی کو پریشانی ہوتی وہ بھی نہیں ہوگی اور گرمی کی جو پریشانی ہوتی وہ بھی نہیں ہوگی. حدیث بتاتا ہے کہ لا سخاوا فیہ ولا نصبا, اس میں نہ شور ہوگا اور نہ تکلیف ہوگی. یہ ہے پیراڈائز. میں سمجھتا ہوں کہ ایک ہی صورت ہے کہ لوگوں کے دل میں یہ بٹھایا جائے کہ بہت بڑا انعام ان کا انتظار کر رہا ہے, اس سے وہ انسینٹیو آئے گا. جب تک کہ بڑا انسینٹیو نہ آئے میں سمجھتا ہوں کہ آدمی بڑا کام نہیں کر سکتا.
This question is from Dr. Pradhan. What is the starting point for Dawa work?
میں بس سمجھتا ہوں کہ اسٹارٹنگ پوائنٹ ہے انسان سے محبت کرنا, انسان کا ویل ویشر بننا. جب آپ کے اندر یہ تڑپ پیدا ہو جائے کہ لوگ ہیل میں نہ جائیں, لوگ جہنم میں نہ جائیں, یہی تڑپ جو ہے آغاز ہے. بغیر اس طرح کے یعنی انسان کی جب تک آپ انسان کے فرحان اپنے انسان کے ویشن نہ بنے, انسان سے محبت اور تعلق نہ آ جائے آپ کے اندر, اس وقت تک آغاز نہیں ہو سکتا. جیسے ایک بزنس مین ہے, جب اس کے اندر کسٹمر فرینڈلی بہیویئر آتا ہے تب وہ بزنس کر پاتا ہے. جس بزنس مین کے اندر کسٹمر فرینڈلی بہیویئر نہ ہو تو وہ بزنس نہیں کر پائے گا. اس طرح سے دائی کا معاملہ ہے, دائی کی اس کے اندر جب انسان فرینڈلی بہیویئر آتا ہے تبھی وہ دعوی ورک کے لیے اٹھتا ہے.
This question is from Priya. What was the difference between the prayers of Prophet Zakaria and Prophet Abraham?
دیکھیے اس کی بہت لمبی تفصیل ہے اور میں اپنی کتابوں میں اس کو لکھ چکا ہوں. خلاصہ اس کا یہ ہے کہ پرافٹ زکریا جو تھے پیغمبروں کی دعائیں اصل میں خدا کے انسپریشن کے تحت ہوتی ہیں, یہ بھی یاد رکھیے, انسپریشن کے تحت ہوتی ہے. وہاں اللہ تعالیٰ کو مطلوب تھا کہ ایک پیغمبر پیدا ہو جو یہود کو ایکسپوز کرے. تو حضرت یحییٰ کا جو رول تھا, یعنی ان کے بیٹے کا جو پیغمبر تھے, وہ تھا یہود کو ایکسپوز کرنا. آج آپ جانتے ہیں کہ وہ قتل کر دیے گئے. حضرت یحییٰ جو تھے, اس کی تفسیر بائبل میں موجود ہے. تو اس وقت جو رول تھا وہ یہ کہ ایک پیغمبر پیدا ہو جو انیسنٹ ہو, جو سچائی پر چلنے والا ہو, پھر بھی لوگ اسے قتل کر دیں. تو پیغمبر نے دعا کی اور پیغمبر کے دعا سے ایک پیغمبر پیدا ہوا, اور کیا ہوا کہ پلسٹائن نے اسے قتل کر دیا گیا. تو اس طرح سے یہود ایکسپوز ہو گئے کہ کتنے زیادہ وہ سخت دل ہو چکے ہیں سچائی کے لیے. تو ان کا اتنا ہی رول تھا بس. لیکن پروفٹ ابراہیم کا جو رول تھا وہ یہ تھا کہ ایک ٹیم پیدا ہو, یعنی ہزاروں سال سے توحید جو ہے, ونڈرز آف گاڈ, صرف ایک کانسیپٹ رکھتا تھا, وہ ریولوشن نہیں بنا تھا. تو اللہ تعالیٰ کا مطلب ہوا کہ ایک ریولوشن آئے توحید کی بیس پر, تو اس کے لیے ٹیم چاہیے تھی. تو حضرت ابراہیم کو حکم ہوا کہ اپنے بیوی حاجرہ کو اور چھوٹے بچے اسماعیل کو لیا کر کے جزائر میں بسا دو, اکیلے چھوڑ دو, اکیلے بھی یہ خود بھی وہاں نہیں تھے وہ. تو کیا ہوا کہ وہاں پر کچھ عرصے کے بعد ان کے بیٹے اسماعیل بڑے ہوئے, تو انہوں نے شادی کی کسی خاتون سے. تو حضرت اسماعیل اور ان کی ماں حاجرہ وہیں تھی, اور حضرت ابراہیم جو تھے وہ سیریا میں تھے. تو کبھی کبھی آتے تھے وہاں سے, تو گھوڑے پر آئے چڑھ کر کے. تو وہاں پر اسماعیل کی جو بیوی تھی صرف وہ موجود تھی. انہوں نے پوچھا کہ تمہارے آدمی کہاں گئے؟ تو ان کا گئے کہیں کچھ شکار وغیرہ کے لیے. تو پوچھا کہ تمہارا کیا حال ہے؟ تو کہا بڑی مصیبت ہے, یہاں تو کچھ نہیں ہے, کھانے پینے کو نہیں ٹھکانا ہے, کسی چیز کا کوئی, تو مصیبت ہی مصیبت ہے یہاں پر. تو آپ نے کہا اچھا ٹھیک ہے, تمہارے آدمی جب آئیں گے تو کہنا کہ غیر آتمت باپ کا, اپنے گھر کے چوکھٹ کو بدل دو. تو وہ آئے, وہ تو خاتون نے بتایا ان کو کہ ایک بزرگ آئے تھے اور ایسا کہہ گئے ہیں کہ اپنے گھر کی چوکھٹ کو بدل دو. تو انہوں نے کہا کہ وہ میرے باپ تھے, اور انہوں نے یہ, ان کا مطلب یہ تھا کہ میں تم کو طلاق دے دوں. تو ان کو طلاق دے دیا, دوسری خاتون شادی کی. کچھ عرصے کے بعد پھر حضرت ابراہیم آئے, تو پوچھا کہ کیا حال ہے تمہارا؟ تو وہی حال تھا کہ جھوپڑی میں رہتے تھے, معمولی طریقے زندگی تھی, کھانے پینے کا انتظام بہت معمولی تھا. لیکن خاتون نے کہا کہ بہت اچھا ہے, اللہ کا شکر ہے, ہم بہت اچھے طریقے سے آ رہے ہیں. تو حضرت ابراہیم نے کہا کہ جب تمہارے ہاتھ میں آئیں گے تو کہنا کہ سب بھی تصمت بابے کا, اپنے گھر کے چوکھٹ کو باقی رکھو. جب حضرت اسماعیل آئے شکار وغیرہ بھی جایا کرتے تھے, کیونکہ زمانے میں کھانے کا ذریعہ ہی تک کوئی شکار کوئی خرگوش وغیرہ پکڑ لیا جائے اور کوئی ذریعہ تو تھا نہیں وہاں پر, ایگریکلچر نہیں تھا, ہارٹیکلچر نہیں تھا, کچھ بھی نہیں تھا. تو وہ جب لوٹ کر آئے تو انہوں نے کہا کہ ایک بزرگ آئے تھے, ان کی بیوی نے بتایا, وہ یہ کہہ رہے ہیں کہ سب ادبت باقی کا اپنے گھر کی چوکھٹ کو باقی رکھو. تو وہ سمجھ گئے, انہوں نے کہا کہ وہ میرے باپ تھے اور یہ کہہ رہے ہیں کہ تم کو میں اپنی بیوی کے طور پر اپنی زوجیت میں رکھوں اور تم ان کو پسند ہو. تو اب اس میں دیکھیے, اس میں آپ دیکھ سکتے ہیں کہ جو جنریشن بنانی تھی اس کی نگرانی ہو رہی تھی کہ پہلی خاتون سے وہ جنریشن نہیں بن سکتی تھی جس کا اندر شکر کی اسپرٹ نہ ہو. شکر کی اسپرٹ تو سب سے ضروری چیز ہے, اس خاتون میں شکر کی اسپرٹ نہیں. تو شکر اور صبر اور اللہ پر ٹرسٹ کرنا, یہی تو تھا اصل چیز. تو اس کو کہا کہ اس کو الگ کر دو. دوسری خاتون جو تھی تو حضرت ابراہیم نے محسوس کیا کہ شکر کی اسپرٹ ہے, صبر کی اسپرٹ ہے, خدا کو یاد کرنے والی ہے, وہ اعلیٰ صفات ہیں جو اس جنریشن کو پیدا کرنے کے لیے درکار ہے. یعنی یہ عورت ماں بن سکتی ہے اس جنریشن کی. اس طریقے سے چلتا رہا. تو جیسا کہ میں نے عرض کیا کہ حضرت زکریا کے ہاں جو اولاد پیدا ہوئی اس کا رول صرف ایک تھا, وہ تھا یہود کو ایکسپوز کرنا. اور حضرت اسماعیل کے لیے جو نسل چلی تو اس کا بالکل دوسرا پلان تھا کہ ایک ٹیم مرے, اس ٹیم کے ذریعے دنیا میں ایک نیا انقلاب لایا جائے جیسا کہ انقلاب آیا.
What according to you should be the true definition of happiness and what is the right way to find happiness?
دیکھیں, happiness اس سینس میں جس سینس میں لوگ سوچتے ہیں تو وہ تو happiness possible نہیں ہے. بٹ ریسل کی کتاب کا ٹائٹل ہی ہے ہیپینیس. اس کتاب میں وہ لکھتا ہے کہ ہیپینیس اس دنیا میں پاسبل ہے نہیں. وہ بالکل صحیح لکھا اس نے. لیکن ایک ہیپینیس ایک اور ہے, وہ بلا شبہ پاسبل ہے. اور اسی کو قرآن میں کہا گیا ہے کہ النفس المطمئنہ, مطمئن روح, اطمینان والی روح. وہ کون ہے؟ جو خدا کے کریشن پلان پر راضی ہو جائے. یہ خدا کے پلان پر راضی ہونے سے ایک کنٹینٹمنٹ آتا ہے, ایک تسکین آتی ہے, وہ ہے پیس پاسبل ہے. اگر آپ یہ مان لیں کہ جو کچھ ہو رہا ہے وہ خدا کی طرف سے ہو رہا ہے تو آپ شکایت نہیں کریں گے, آپ پروٹیسٹ نہیں کریں گے, آپ مایوس نہیں ہوں گے, آپ خودکشی نہیں کریں گے, آپ سوسائڈ نہیں کریں گے, کیونکہ آپ سمجھیں کہ مجھے ہوا وہ خدا کی طرف سے ہوا ہے, میرا ٹیسٹ کیا جا رہا ہے. اور اگر آپ کو خدا پر بھروسہ نہ ہو تو آپ فرسٹریشن پڑیں گے, سوسائڈ کر لیں گے, آپ ڈائبٹک ہو جائیں گے, آپ بلڈ پریشر بڑھ جائے گا. تو میں سمجھتا ہوں کہ اس سینس میں ہیپینس تو پاسبل نہیں جس سینس میں لوگ سمجھتے ہیں. لیکن قرآن جو کانسیپٹ ہے کہ خدا کے پیشن پلان پر راضی ہو جانا, اس راضی ہونے سے جو چین دل میں آتا ہے, جو دل میں سکون آتا ہے, جو رضامندی آتی ہے, اس سینس میں ہیپینس بلا شبہ پاسبل ہے دنیا میں.